रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा म नवराज लम्साल। आदरणीय श्रोताहरू, सरकारले नयाँ भेरिएन्ट ओमिक्रोन सहितको कोविड 19 महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश 2078 जारी गरेको छ। सरकारले आदेश मार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा सबै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने तथा भौतिक रूपमा उपस्थित भई काम गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढ़ीमा 25 जना मात्र रहने गरी सञ्चालन गर्न अनुमति दिने आदेशमा उल्लेख छ र अन्य धेरै निर्णयहरू भएका छन्। हामीले त्यसलाई समाचारका रूपमा र रिपोर्टहरूका रूपमा प्रस्तुत गरिरहेका छौं। आज हामी यतिखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलसँग सम्वाद गर्छौं। आफै पनि एकजना मनोचिकित्सक हुनुहुन्छ सचिवज्यू, उहाँसँग हामी सम्वाद गर्छौं। उहाँले हामीलाई समय दिनुभएको छ। हेलो
हजुर,
सचिवज्यू नमस्कार। हजुर, रेडियो नेपालमा स्वागत छ।
धन्यवाद।
आज एकदमै व्यस्त हुनुहुन्थ्यो, बिहान तपाईँको सेड्युल थाहा थियो, तपाईँले रेडियो नेपाललाई समय दिनुभयो, धेरै धेरै धन्यवाद। मैले अलिकति कुरा उठाएँ, हामीले समाचारहरूमा नि यो कुराहरू प्रस्तुत गरिराखेका छौँ। अब यो आजदेखि अब दैनिक जीवन कसरी अघि बढ्छ सचिवज्यू? अब यो
रुटिन जीवन त नर्मलै हो, खालि हाम्रो चाहना चाहिँ यो भिडभाड नगरिदिनुहोस् होइन, अलिकति भीड़भाड़ काम ओपन स्पेस में होस्, बंद कोठा में भीड़ न होस्, ठूला गैदरिंग न होस्, जहां पर संक्रमण सर्ने संभावना बड़ी होता रोक्न पर्ने हो कारण कई पहले को एक्टिविटीज अलग कम कर दिन भाई चाहना हो हम हम पूरे लकडाउन कर घर बस्तक होना आपने काम भी कर अलग व्यवस्थित हिसाब से कराकि तपाई संक्रमण न सरोस् भाहना हो।
सचिवज्यू त धेरैजना हुनुहोला, तपाईँ आफै डाक्टर पनि र सचिव पनि हुनुहुन्छ, तपाईँको परामर्श त्यसमा तपाईँ एकजना मनोचिकित्सक पनि हुनुहुन्छ, तपाईँले दिने सल्लाह अरू के हुन सक्छ यतिखेर मान्छेले उच्च मनोबलका साथ अघि बढ्न के गर्नुपर्छ डाक्टर साहब?
अब यो संक्रमण चाहिँ एकदमै फैलिएको छ होइन, अब यो हामीले देख्यौँ अब युरोपमा तपाईँको 30-40% मान्छेलाई लाग्ने सम्भावना भइसक्यो, भारतमा नि त्यस्तै फैलिएको छ। भारत र नेपालको आवतजावत हामीले रोक्न सकेका छैनौँ, त्यो सम्भव पनि छैन। उताबाट कामदारहरू फर्किनु भएको छ, उहाँहरूले परीक्षण त गर्नुभएको छ, त्यसै कारणले अहिले चाहिँ मैले के भन्छु यो एकदम कन्ट्याजियस भएको हुनाले, एकदम इन्फेक्सियस भएको हुनाले अत्यावश्यक काम नपरिकन बाहिर ननिस्किन नै हाम्रो सल्लाह हुन्छ। अहिले चाहिँ
झन्डै 5,000 आराहारी हिजै मात्र संक्रमित देखिए, यो दर वात्तै बढे जस्तो पनि देखिन्छ, यो कतिको खतरनाक हो?
अब अहिलेसम्म हेर्दाखेरि हाम्रो हस्पिटलको बेडहरूको एडमिसन हेर्दाखेरि पहिले 5,000 केस हुँदाखेरि हाम्रो हस्पिटल बेड धेरै नै एडमिटेड थियो, अक्सिजनको मात्रा धेरै नै खपत भएको थियो, आइसियूमा धेरै नै व्यक्तिहरू जानुभएको थियो र मृत्यु पनि धेरै भएको थियो भने अहिले भगवान्को कृपाले भनौँ के भनौँ अब अहिले चाहिँ संक्रमण एकदमै कडा भए तापनि त्यसले हस्पिटलको दरहरू अथवा हस्पिटलको एडमिसन चाहिँ त्यति बढाएको छैन, त्यो एउटा सुखद पोइन्ट हो। तर त्यसलाई लिएर मात्रै खुसी हुन सकिन्न किनभने धेरै व्यक्ति संक्रमण हुनुभयो भने अलिकति कमजोर मनस्थितिका इम्युनो कम्प्रोमाइज व्यक्तिहरू, उमेर भएका व्यक्तिहरू वा बालबच्चाहरूको एडमिसन बढ्न सक्छ भनेर सरकार सतर्क छ। हजुर, अहिले
जस्तो खोपको कुरा पनि तीव्रताका साथ अघि बढाउने कुरा थियो अनि विभिन्न उमेर समूहकाहरूलाई खोप लगाउने कुराहरू थियो, यो सतर्कताको सुरक्षाको सूचना प्रवाह गरेर यहाँहरू सक्रियतापूर्वक लागिरहनु भएको छ, त्यो सँगसँगै यो खोपको यात्रा चाहिँ कसरी अघि बढाएको छ?
अब खोप चाहिँ हिजोको मितिसम्म हामीले नेपाल दोस्रो मात्र खोप 40% जनतालाई लगायौँ, त्यो भनेको 3,03,00,000 40% जनतालाई लगायौँ। उमेरको आधारमा हेर्नुहुन्छ भने हामी 18 वर्षभन्दा माथिकोलाई हेर्नुहुन्छ भने करिब करिब हामीले 55-60% चाहिँ खोप लगाइसकेका छौँ। त्यो एउटा राम्रै उपलब्धि हो सरकारको नाताले, तर अझै पुगेको छैन। पहिलो र दोस्रो मात्र खोप लाउनेहरूलाई अझै पनि हामीले स्थानीय तहसँग समन्वय गरिरहेका छौँ र जो लाउनु भएको छैन उहाँहरूलाई खोप लाउनलाई जनप्रतिनिधिहरू मार्फत हामीले आह्वान गरिरहेका छौँ र आइ पनि रहनु भएको छ। हो, अलिकति रिपोर्टिङमा समस्या छ, सबै ठाउँमा इन्टरनेट नहुने हुनाले टाइममा रिपोर्ट आएको छैन, कतिले लगाइसक्नु भएको छ रिपोर्टिङ गर्नु पनि भ्याउनु भएको छैन, त्यो कारणले अलिकति संख्या कम चाहिँ देखिन्छ। तर हामीले खपत हेर्दाखेरि, खोपको खपत हेर्दाखेरि अराउन्ड हाम्रो 18 वर्षभन्दा माथिको पपुलेसनको 65% जतिलाई पुगिसके जस्तो हामीलाई लाग्छ एउटा पाटो त्यो भयो। दोस्रो पाटो चाहिँ के छ भने फ्रन्टलाइनमा काम गर्ने साथीहरू जो चाहिँ दिनदिनै बिरामीसँगै कन्ट्याक्टमा हुनुहुन्छ अथवा भनौँ को बिरामी हो त्यस्तो ठाउँमा जानुपर्ने हुन्छ, हाम्रो फ्रन्टलाइनर स्वास्थ्यकर्मी भयो, अफिस बेयरहरू भयो, पुलिस प्रशासनहरू भयो, एम्बुलेन्स ड्राइभरहरू भयो, उहाँहरूलाई चाहिँ हामीले हिजोबाट तेस्रो मात्रा खोप पनि सुरु गरेका छौँ। त्यो चाहिँ उहाँहरूको अधिकारको कुरो भावनाले पहिले उहाँहरूलाई नै हामीले दिएर 9,11,000 जनतालाई त्यो खोप लाउन सक्यौँ भने हामी 14 गतेबाट 60 वर्षभन्दा माथिका हाम्रा सिनियर सिटिजनहरूलाई र इम्युनो कम्प्रोमाइजहरू क्रोनिक बिरामीहरू जो हुनुहुन्छ उहाँहरूलाई 14 गतेबाट तेस्रो मात्रा खोप पनि लाउँदैछौँ। हजुर,
जस्तो यसभन्दा यो अहिले जुन संक्रमितको संख्या देखिएको छ, पहिला डबल डोज खोप लगाइसकेका अथवा सिंगल डोज लगाइसकेका मान्छेहरूमा पनि संक्रमण देखिएको छ कि खोप लगाएकाहरूमा अलिक कम छ कि, यो अहिले संक्रमित हुनेहरूको अवस्था चाहिँ त्यो खोप लाउने र नलाउने बीचमा केही पृथकता छ डाक्टर साहब?
छ हजुर, अलिकति फरक हामीले के देखेका छौँ भने खोप नलगाएकामा चाहिँ संक्रमण देखेको छ र उहाँहरूलाई अलिक कडै खालको संक्रमण छ भने खोप लगाएका दुई मात्र खोप पुरा गरेकोलाई पनि संक्रमण चाहिँ देखिएको छ, संक्रमण नहुने होइन। तर त्यो त्यस्ता व्यक्तिमा संक्रमणका लक्षणहरू चाहिँ अलिक माइल्ड खालका, त्यति धेरै कडा नभएको चाहिँ हामीले पाएका छौँ। त्यो कारणले खोपले धेरै काम गरेको भन्ने बुझिएकै छ, यो नेपालमा मात्र होइन संसारभरि हामीले त्यही नै बुझेका छौँ। त्यो कारणले हेर्दाखेरि खोपको महत्त्व चाहिँ अहिले आएर झनै बढेको देखियो।
कतिपय अवस्थामा मन्त्रालयसँग सम्बन्धित साथीहरूसँग संवाद गर्दाखेरि पीएससीहरू निर्माण गर्ने क्रममा पनि साथीहरू रेड नेपाल आउनुभएको थियो, हामीले त्यो पीएससी निर्माणमा पनि सहयोग गरेका थियौँ। धेरैजसो मान्छेहरू भनाएकै छ भने हिजो खोप थिएन, मान्छेहरू खोप लगाउन लालायित धेरै थिए, अहिले खोप छ, खोप लाउन मान्छेको उत्सुकता चाहिँ अलिक कम भयो भन्ने पनि छ, सत्य हो?
अब यो यसमा मैले बोल्न सकिनँ हजुर। अब हामीले इन्फर्मेसन दिन सकेनौँ, अवेरनेस नपुगेर नलगाउने एउटा पाटो होला, तर जानेर खोप नलाउने कोही हुनुहुन्छ भने उहाँहरू मूर्ख हो, उहाँहरूले आएर खोप लगाइदिनु राम्रो हुन्छ हजुर।
अब यो अहिले वास्तवमा यो खोपको प्रक्रिया सँगसँगै स्वास्थ्य सतर्कता अपनाउन हिजो जुन आदेश पनि जारी भयो, दुईटा काम, एउटा खोपको तीव्रता अघि बढाउनु छ, धेरै मान्छेलाई खोप लगाउनु पनि छ, यहाँले भन्नुभएको जस्तो फ्रन्ट लाइनमा बस्नेहरूलाई लाउनु छ, अर्कोतर्फ हिजोको त्यो आदेश र सुरक्षित हुने कुराको सन्देश पनि दुईटा सँगै लानु छ, दुईटालाई सँगै कसरी लैजानुहुन्छ, अब कसरी सम्बोधन गर्नुहुन्छ नागरिकलाई मन्त्रालयको तर्फबाट?
गाह्रो छ हजुर, यो गाह्रो छ। त्यही भएर आफ्नो ठाउँमा खोप लाउने ठाउँमा अलिक व्यवस्थित भएर खोप लगाइदिनुहोस्। हामी खोप लगाइरहेछौँ, हामी स्वास्थ्यकर्मीहरू खटिरहेछौँ, स्वास्थ्यकर्मीहरू अझै स्थानीय तह अथवा प्रादेशिक लेभलमा काम गर्ने र सेन्ट्रलकै स्वास्थ्यकर्मीहरू पनि बारम्बार यही काममा 2 वर्षदेखिबाट लागिरहनु भएको छ। त्यही भएर उहाँहरूको चिन्तालाई पनि ध्यानमा दिँदै अब व्यवस्थित भएर खोप लाउनु पर्यो, त्यहाँ पनि सावधानीका ऊहरू अप्नाउनु पर्यो। त्यसमा चाहिँ मैले सबै जनप्रतिनिधिहरू अन्य प्रशासनका साथीहरूलाई पनि आह्वान गरेकै छु, उहाँहरूले पनि सहयोग गर्नुहुन्छ होला र यसलाई व्यवस्थित गर्न सकिन्छ होला।
जस्तो हिजोको आदेशमा 7 गतेपछि विभिन्न किसिमका कार्यक्रमहरू नगर्ने, पूर्ण खोप लगाएका व्यक्तिहरू मात्र उपस्थित हुने भनेर भनिएको छ, त्यसले पनि खोप लगाउन प्रेरित गर्छ होला। अनि 15 गतेसम्म चाहिँ जस्तो सिनेमा हलहरू भयो, डान्स बार भयो, दोहोरी नाचघरहरू, हेल्थ क्लबहरू, जिम, स्विमिङ पुल, फुटसल, हाट बजार, मानिसहरू भिडभाड हुने ठाउँमा चाहिँ 15 गतेसम्मलाई भनेर तोकिएको छ। यो बिस्तारै बिस्तारै मान्छेहरूलाई चलन चल्दीको भाषा भन्यो भने अभ्यस्त बनाउनलाई 15 गते मात्रै भन्नुभयो कि त्यो चाहिँ के हो? त्यो
होइन, हामीले अब यो ओमिक्रोनको ट्रेन्ड अझै वर्ल्ड वाइड ट्रेन्ड हेर्दाखेरि 2-4 हप्तामा म्याक्सिमम हाइटमा जाने, त्यसपछि घट्ने भन्ने देखेका छौँ। त्यो हुन्छ भनेर हामीले चाहिँ यो अहिलेको 3 हप्ता भनौँ न 15 गतेसम्मको पिरियड चाहिँ नेपालको लागि चाहिँ एकदमै बढ्दै जाने पिरियड हो भनेर अनुमान गरेका हो। त्यही भएर पहिले 2 विक्स हेरौँ, किनभने एउटा जनमानसमा पनि राज्यले सधैँ बन्द गर्यो, बल्ल बल्ल खुल्दै गरेको इकोनोमी भन्ने कुराको प्रभाव पनि नपरोस् भन्ने हो। त्यही कारणले हामीलाई 2 हप्तादेखि 4 हप्ता म्याक्सिमम चाहिँ यो भिडभाड नभइदिएदेखिबाट अलिकति क्लोज स्पेसमा धेरै मानिस जम्मा हुने ठाउँहरूमा जम्मा नभइदिए, आमसभाहरू नभइदिएदेखिबाट चाहिँ यो संक्रमणलाई घटाउन सकिन्छ अथवा चेन ब्रेक गर्न सकिन्छ। चेन ब्रेक भयो भने चाहिँ घट्छ भन्ने आशाले चाहिँ अहिलेलाई 15 गते भनेको हो। यो बढ्ने सम्भावना त्यति छैन, किनभने हामी त्यो बेलासम्म पिकमा पुगेर घट्न थाल्छौँ कि भन्ने स्वास्थ्य मन्त्रालयले अनुमान गरेका छ।
जस्तो अब अहिले मान्छेहरूले ठाउँ ठाउँमा चाहिँ, अघि यहाँले पनि अलिकति संकेत गर्नुभयो, जति दिनको करिब करिब 5,000 संक्रमित हुँदा अस्पतालका बेडहरू भरिसकेको अवस्था हुन्थ्यो अघिल्लो पटक, अहिले अलिक कम भएको छ पनि भन्नुभएको थियो, त धेरै मान्छे चाहिँ अहिले यो ओमिक्रोन चाहिँ त्यति शक्तिशाली रहन्छ, यसलाई ठेलठाल बनाए पनि हुन्छ भन्ने एउटा चलन चल्दिया भन्छ नि, गोर्खे शैली पनि अलिकति पनि बढ्या छ। अब यिनीहरू डाक्टर साहब, तपाईँ आफै, मैले पटक पटक भने, आफै चिकित्सक हुनुहुन्छ, के भनेर सम्झाउनुहुन्छ मान्छेलाई? म एउटै कुरा आज अलिकति घुमाएर चेतना विस्तारको लागि एउटा मञ्च बनाउन खोजिरहेको छु यसलाई।
हस्, धन्यवाद। यो एकदम राम्रो प्रश्न हो, किनभने हामीले के बुझ्नु पर्यो भने मलाई संक्रमण भयो भने त मैले घरमा जान्छु नि दाजु, म घरमा गएपछि घरमा त म मात्रै हुन्न, अनि मेरो श्रीमती हुन्छ, मेरो बालबच्चाहरू हुन्छन्, मेरो बुवा आमाहरू हुनुहुन्छ त्यहाँ, मेरो बालबच्चा र मेरो बुवा आमालाई संक्रमण भयो भने के हुन्छ त भन्ने कुरा हो क्या एउटा। त्यही भएर यसलाई लापरवाही गर्न भएन भन्ने मात्रै हो। तपाईँ यदि पोजिटिभ आउनुभयो भने तपाईँ आइसोलेसन हुनुहोस्, तपाईँ यदि पोजिटिभ आउनु तपाईँ 5 दिन तपाईँ छुटेर बस्नुहोस्, 6 दिन टेस्ट गर्नुहोस्, नेगेटिभ छ भने आउनुहोस् भनेर भनिरहेको छौँ। नभए 7 दिनसम्म तपाईँ बस्नुहोस्, 8औं दिन तपाईँ फर्किनु भयो नि हुन्छ भनेर पनि भनिरहेको छौँ हामी। भनेर मतलब यसले तपाईँलाई असर नगरे पनि तपाईँको छरछिमेकी, तपाईँको बुवा आमा र तपाईँको कहाँ भएका बालबच्चालाई असर गरे पनि के हुन्छ भन्ने मात्रै कुरा हो। त्यही भएर यसमा घमण्ड नगरौँ भन्छौँ हामी। लागेपछि छुटेर बस्नु पऱ्यो, किनभने तपाईँले अरूलाई सार्नुहुन्छ, तपाईँले अरूलाई सार्न पाउनुहुन्न भन्ने मात्रै कुरा हो।
त्रासको मात्रा अलिक कम भए हो,
त्रासको मात्रा चाहिँ त्रासै गर्न भएन, त्रास कम हुनु पर्यो तर सतर्कता चाहिँ अप्नाउनु पर्यो भन्ने हो। त्रास भएर यसले के गर्ने, ओमिक्रोन आयो भनेर एकदमै आत्तिएर भनौँ न पुरै नर्भस भएर अर्को रोग निकाल्न भएन भन्ने मात्रै कुरा हो। त्यही भएर त्रास अलिअलि हुनु पर्यो तर सतर्कता अप्नाउनु पर्यो भन्ने मात्रै हाम्रो धारणा हो यसमा।
सजिलो अघि पनि भन्नुभयो यो अन्तर्राष्ट्रिय एउटा ट्रेन हेर्दाखेरि नेपालको हाम्रो अवस्था र छिमेकी मुलुकहरूको अवस्थाको हिसाबले हेर्दा हामी कुन अवस्थामा छौँ, हाम्रो स्ट्याटस चाहिँ कहाँनिर हो?
अब यो चाहिँ वर्ल्डभरि जुन अवस्था त्यही अवस्थामा हामी छौँ। हामीले चाहिँ गत वर्ष पनि हाम्रो सेकेन्ड वेभ आउँदाखेरि के देखाएको थियो भने भारतमा सेकेन्ड वेभ सुरु भएको 2 हप्ता पछि नेपालमा पिकमा पुगेको थियो। सो भारतको अवस्था हेरेरै नेपालको अवस्था हुन्छ। अब भारतमा अहिले पिकमा पुगिरहेको अवस्था हुँदाखेरि हामी हाम्रो वेभ चाहिँ अझै 2 हप्तामा चाहिँ पिकमा पुगेर नि ओह्रालो लाग्छ कि भनेर हामी अनुमान गरिरहेको छौँ।
अब यो सीमा क्षेत्रमा पनि समस्या छ, सीमाबाट अब नेपाल फर्किनेहरूको भेटभाड पनि छ, त्यहाँको व्यवस्थाहरू पनि छन्। अब त्यो सीमामा चाहिँ कसरी सतर्कता अपनाएर सुरक्षित बनाउन सकिन्छ?
हामीले चाहिँ सीमामा एउटा राम्रो काम के हो भने गत वर्ष 13 वटा यो इन्डियन बोर्डरहरूमा 13 वटा ठाउँमा चाहिँ हामीले चेक पोइन्टहरू स्थापना गरेका छौँ पोर्ट अफ इन्ट्रीमा। त्यो चेक पोइन्टमा चाहिँ हामीले 7-10 जनाको दरबन्दीहरू स्थानीय तहबाट र केन्द्रीय स्तरबाटै राखेर गरेका छौँ। ती सबै केन्द्रले नै सञ्चालन गरिरहेको अवस्था छ। त्यहाँनिर अहिले हामीले चाहिँ सबै ठाउँमा घर नबनिसकेको हुनाले हाम्रा स्वास्थ्य कर्मीहरू टेन्टमा बसेर बिहान दिन बेलुकासम्म ड्युटी गरेर चाहिँ आउने व्यक्तिहरूको 85-90% हामीले जाँच गत 2 हप्तादेखिबाट गरिरहेको छौँ एन्टिजेन टेस्ट। अब बिचबिचबाट अब ओपन बोर्डर भएको हुनाले बिचबाट आउनेहरूको त हामी भन्न सक्दैनौँ, तर जो बोर्डरको चेक पोइन्टबाट सेक्युरिटी गरेर आउनुहुन्छ उहाँहरूको चाहिँ हामीले 85-90% जाँच गरेका छौँ र ती हामीले एन्टिजेन टेस्ट गरेर केस पत्ता लगाइरहेका छौँ। त्यसले गर्दाखेरि के छ भने तिनीहरूलाई हामीले आइसोलेट गर्न सकेको अवस्था छ अहिलेलाई, तर त्यो वात्तै बढ्दै गयो भने आइसोलेसनका ठाउँहरू नपुग्ने हुन् कि भन्ने डर चाहिँ हामीलाई छ। त्यही भएर हामी स्थानीय तह र प्रादेशिक सरकारसँग बारम्बार त्यसमा कुरा गरिरहेका छौँ। हिजोको आदेशले पनि हामीलाई त्यो आइसोलेसन गर्नलाई सहयोग पुगेको छ।
अघिल्ला वर्षहरूमा चाहिँ स्थानीय सरकारको भूमिका प्रभावकारी देखिया थियो, धेरै हदसम्म चाहिँ स्थानीय सरकारले पालिकाहरूले चाहिँ महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसपल्टको सहकार्य कस्तो छ स्थानीय पालिकाहरूको परिचालन अथवा स्वस्फूर्त रूपमा आफै परिचालित हुने अवस्था चाहिँ कस्तो पाउनु भएको छ सजिलो?
उहाँले सहयोग गरिरहनु भएको छ। अब अलिकति मिसअन्डरस्ट्यान्डिङको कुरा हो, कहिले काहीँ कसले गर्ने खर्च कसले दिन्छ भन्ने सानातिना मिसअन्डरस्ट्यान्डिङहरूले गर्दाखेरि कहिले काहीँ अलिकति तामेल नमिल्या हो कि जस्तो पनि लागेको छ, तर अहिले हेर्दाखेरि मिलेकै छ। त्यसलाई संवादले अझै अगाडि बढाउँदै लानुपर्ने हुन्छ। पहिले जस्तो चाहिँ अब सुरुमा चाहिँ एकदम सबैलाई एकदम एउटा डर त्रास थियो पहिलो वेबमा, र एकदम जस्तो पनि स्कुलै खाली गरेर भयो नि हामीले आइसोलेसन केन्द्रहरू बनायौँ भने योपालि चाहिँ अलिकति हामी अलिकति ढिलो भयो कि जस्तो चाहिँ देख्यो, तर अहिले आएर समन्वय राम्रो भएको छ र यसलाई अझै अगाडि बढाउनु पर्ने देखिन्छ।
जस्तो खर्च कसले दिन्छ भन्ने कन्फ्युजन भन्नुभयो नि, खर्च दिन्छ चाहिँ कसले त सजिलो?
सरकारले, केन्द्र
सरकारले। त्यो कुरामा पालिकाहरू प्रश्न छन्,
अहिले बल्ल प्रश्न भयो किनभने उहाँहरूलाई अग्रिम हामीले दिन सक्दैनौँ, उहाँहरूसँग हामीसँग छैन राख्ने ठाउँ, पैसा छैन हामीसँग भन्ने कुराहरू आउँछ। त्यही भएर अर्थ मन्त्रालयसँग हामीले समन्वय गरेर त्यो तपाईँहरूले पाउनुहुन्छ अहिले राखिदिनुहोस् भन्ने चाहिँ यो मेसेज सबैतिर गइसकेको हुनाले अब चाहिँ अझै व्यवस्थित हुँदै जान्छ होला।
यो त एक प्रकारको राष्ट्रिय समस्या हो, कुनै न कुनै रूपमा सबैले सहयोग त गर्नै पर्छ। जस्तो राजनीतिक दलहरू, तिनका भातृ संस्थाहरू, अरू विभिन्न सामाजिक संघ संस्थाहरू छन् नि, उनीहरूले जनचेतना फैलाउनका निम्ति कतिको काम गरिरहेको जस्तो देख्नुहुन्छ?
उहाँहरूले नै गरिरहनु भएको छ। अब बिचमा अब सबैको अधिवेशनहरू महाधिवेशनहरू थियो, त्यो कारणले उहाँहरू उता इन्भल्भ हुनुभयो भने अब त्यो सकिएको हुनाले हामीले चाहिँ स्वास्थ्य मन्त्रालयले उहाँहरूले भातृ सङ्गठनहरू, स्काउटहरू, रेडक्रसहरू सबैले अहिले सहयोग गरिदिनु भएको छ। त्यसले गर्दाखेरि यो कन्ट्रोल गर्न सजिलो हुन्छ होला, तर पनि हामीले सबैको सहयोग नलिकन यो गर्नै सक्दैन। स्वास्थ्य मन्त्रालयले एक्लैको समस्या भयो नि, यो देशको समस्या हो र देशको अर्थतन्त्रलाई नै असर गर्ने हुनाले अर्थ मन्त्रालयदेखिबाट लिएर गृह मन्त्रालय र विभिन्न भातृ संगठनहरू सबैको सहयोगले नै अहिले हामीलाई काम गर्न सजिलो भएको छ।
अब यो यहाँले भन्नुभयो नि अब सबैको सहयोग लिएर वास्तवमा कस्तो छ भने चेतना फैलाउने कुरा खोपकै कुरा पनि अघि हामीले गर्यौं, पालिकाहरूलाई परिचालित गर्ने कुरा पनि छ, सीमाको कुरा पनि छ, यो कुराको समन्वयमा कहीँ कतै अप्ठ्यारो केही फिल गर्नु भएको छ तपाईँ कसै विभिन्न व्यक्तित्वहरूबाट सहयोगको अपिल कसरी गर्नुहुन्छ, कतिको अप्ठ्यारो महसुस गर्नुभएको छ?
होइन, हामीले अपिल भने यो सबैले इन्डिपेन्डेन्टली यसलाई हेर्न भएन, यो कलेक्टिभली हेर्नु पर्यो. अनि छुट्टा छुट्टै गर्दाखेरि कहिले काहीँ गाह्रो हुन्छ. त्यो छुट्टा छुट्टैको अधिकार चाहिँ हामीले डिसिसिएमसी जुन छ, जिल्लाको सिसिएमसी जुन छ, त्यहाँको सिडो साहब नै मुगर अधिकारी हुने हुनाले उहाँले नै गर्नुहुन्छ आफ्नो कुन प्रकारको लकडाउनमा जाने स्मार्ट लकडाउनको कुरा. भने अन्य समन्वयमा चाहिँ सबैसँगबाट समन्वय भइरहेको छ, तर पनि लोभ हो, अझै बढी समन्वय भइदिए हुन्थ्यो, अझै बढी सहयोग भइदिए हुन्थ्यो भनेर स्वास्थ्य मन्त्रालयले लाग्नु स्वाभाविकै हो, तर समन्वय भइरहेकै छ. हजुर,
अब अलिकति भावनात्मक कुरा गरौँ सचिव. तुलनात्मक रूपमा अघिल्ला वर्षहरूमा भन्दा मान्छेहरूमा मनोबल अलि बढेको, यसलाई पेल्न सकिन्छ, यसलाई ठेगान लाउन सकिन्छ भन्ने खालको, अथवा हामीलाई केही हुन्न भन्ने खालको त्यो मनोबल चाहिँ अलि बढे जस्तो पाइन्छ. यसले यो सकारात्मक हो कि त्यसले झन् रोग निम्त्याउने कारण हो, के हुने रहेछ?
होइन, मनोबल बढ्नु स्वाभाविक हो हजुर, मनोबल बढेको राम्रो हो, त्यो चाहिँ सकारात्मक पोइन्ट हो भन्छु. मैले यसलाई जित्छु, यो रोग हो, मैले यसलाई जित्छु, 5 दिन हो, 4 दिन हो भनेर भन्नु त एउटा राम्रो पक्ष हो, तर त्यो गर्दाखेरि आफू आइसोलेट नभइकन गर्दाखेरि चाहिँ गाह्रो हुन्छ कि भन्ने भयो अन्य व्यक्तिलाई. त्यही कारणले दुइटै पक्षबाट हेर्नुपर्छ. मनोबल बढेको त राम्रो हो, तपाईँको मनोबल बढ्यो, म यो रोगसँग प्रतिरोध गर्छु, मैले यसलाई जित्छु भन्नु चाहिँ स्वाभाविक हो, तर मैले यसलाई जित्छु भनेर लापरवाही चाहिँ गर्न भएन. 5 दिन 7 दिनसम्म त्यो लापरवाही नगरेर अन्यलाई पनि यो रोग सार्न सकिएन भने बल्ल जित्यो, तर आफूले जितेर अन्यलाई रोग सारियो भने त आफू हारियो नि त. त्यो कारणले अर्काको अधिकार नखोसिकन आफ्नै अधिकारमा बसेर जित्न सकेको कुरालाई चाहिँ राम्रो मान्छु हजुर. मैले
फेरि एकपटक जो संक्रमित हुनुहुन्छ नि, संक्रमित भएर बसिराख्नु भएको छ, त्यसलाई चाहिँ एउटा मनोचिकित्सक समेत रहनुभएको सञ्जीवका हिसाबले, जो हामीलाई सुनिराख्नु भएको छ रेडियो नेपालको केन्द्रीय प्रसारणमा, हाम्रा 26 एफएमबाट सुनिराख्नु भएको छ, मिडिया वेब स्टेसनहरूबाट र अनलाइनमा संसारभरि हामीलाई सुनिरहनु भएको छ तपाईँको, अब अन्तमा फेरि एकपटक तपाईँको सुझाव के हुन्छ?
मेरो सुझाव चाहिँ त्यही हो, स्वास्थ्य कर्मीहरूलाई सहयोग गरिदिनुहोस्. यदि तपाईँलाई संक्रमणको शङ्का लागेमा नजिकै गएर एन्टिजेन वा पिसिआर टेस्ट गरिदिनुहोस्. गाह्रो छ, सरकारीमा अलिकति भिड चाहिँ हुन्छ, अलिकति समन्वयता अपनाएर, अलिकति सावधानी अपनाएर टेस्ट गर्नुहोस् र टेस्ट गरेर यदि तपाईँ पोजिटिभ हुनुहुन्छ भने त्यसलाई जित्नुहोस् तपाईँले, तर त्यसलाई अन्यमा नसार्नुहोस्. तपाईँ आइसोलेट भएर बसिदिनुभयो भने तपाईँले अन्य व्यक्तिलाई सार्नुहुन्न. यो संक्रमण एकदमै छिटो सबैमा फैलिन्छ, हाम्रो विचारमा 40% मान्छेलाई नै लाग्छ भन्ने अनुमान छ. 20,500 संक्रमितहरू एक दिनमा हुनुहुन्छ भन्ने हामीले अनुमान गरेका छौँ, त्योभन्दा एकदमै ठुलो हो. तर यदि तपाईँ सेफ बस्नुभयो, सुरक्षित बस्नुभयो भने तपाईँले अरूलाई सार्नुहुन्न, त्यति गरिदिनु भयो भने स्वास्थ्य मन्त्रालयलाई सहयोग पुग्छ, यही मैले भन्न चाहे हजुर.
अन्तमा सचिवज्यू, अहिले हाम्रो यो संवाद सुनिसकेपछि ओहो मैले त खोप लाउन छुटेको थियो, खोप लाउनु पर्थ्यो, लाएर हिँड्छु भन्ने कसैलाई लाग्यो अहिले यो संवाद सुनेपछि भने, 10 बजे अहिले कार्यालय खुलेपछि कहाँ सम्पर्क गरेर खोप लाउने प्रक्रिया कसरी सुरु गर्ने?
तपाईँ आफ्नो स्थानीय तहमा वडा लेभलमा स्वास्थ्य कर्मीलाई गएर बुझ्नुहोस् खोप कहाँ दिइरहेछ. हामीले 753 स्थानीय तहको स्वास्थ्य चौकीहरूमा, वडा लेभलमा भएका स्वास्थ्य चौकीहरूमा नै खोप दिएका छौँ. 2 प्रकारकै खोप छ. तपाईँले लाउनु नै भएको छैन भने जुन तपाईँलाई सजिलो हुन्छ त्यही खोप लाउनु भए हुन्छ. कृपया गएर खोप लगाइदिनुहोस् र सबै साथीहरूलाई, यदि कोही खोप नलागेका व्यक्ति छन् भने तिनलाई पनि खोप लगाएर कार्ड लिएर बस्न भन्नुहोला, किनभने भोलिका दिनमा कार्ड बिना घुमघाम गर्न, कार्ड बिना सामाजिक ठाउँहरूमा जान गाह्रो हुन्छ. त्यही भएर खोप कार्ड पनि अनिवार्य छ. खोप लगाएर, खोप कार्ड लिएर आफू सुनिश्चित र सुरक्षित बनाऊ भन्ने नै मेरो चाहना हो.
बुस्टर डोजको कुरा पनि आएको थियो
हजुर. बुस्टर डोज हामीले हिजोबाट सुरु गरेका छौँ. फ्रन्ट लाइनर्सहरू, स्वास्थ्य कर्मी, अन्य चिकित्सा कर्मीहरू, एम्बुलेन्सका ड्राइभरहरू, फोहोर मैला सञ्चालन गर्ने साथीहरू, फ्रन्ट लाइनमा खटिने कर्मचारी मित्रहरू, प्रहरी प्रशासनका साथीहरूलाई 9,11,000 जना र पत्रकार बन्धुहरूलाई हामीले हिजोबाट खोप सुरु गरेका छौँ तेस्रो मात्रामा. यदि तपाईँको दोस्रो मात्रा लागेको 6 महिना नागेको छ भने तपाईँले तेस्रो मात्रा पहिले लगाएकै खोप लगाएर त्यही कार्डमा छाप लगाउनु पर्ने हुन्छ, ताकि पछि तपाईँलाई क्युआर कोड बनाउन नि सजिलो होस्, त्यो गर्नुहोस् भन्ने मैले आह्वान गर्छु. र 14 गतेपछि 60 वर्षभन्दा माथिका र इम्युनो कम्प्रोमाइज अथवा अशक्त बिरामीहरूलाई पनि 14 गतेबाट तेस्रो मात्र हामी खोप दिँदैछौँ. त्यसमा सबैलाई यही संसार पुर्याइदिनु हुन आह्वान गर्न चाहन्छु.
कतिपय मान्छेहरूमा एउटा कन्फ्युजन के छ भने, पहिला जुन खोप लगाएको हो त्यही लगाउने वा जुन लगाए नै हुन्छ भन्ने कन्फ्युजन पनि पाएको थिएँ मैले.
जुन लगाए नि हुन्छ होइन हजुर सरकारले भेरोसिल लगाएकोलाई भेरोसिल कोभिसिल्ड लगाएकोलाई कोभिसिल्ड वा एस्ट्राजेनिका लगाए हुन्छ मोडर्ना र फाइजर तपाईँलाई होइन त्यो 12-17 वर्षको बच्चाहरूलाई मात्रै हो त्यही भएर त्यसमा विचार पुर्याइदिएर आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन नगरौँ भन्ने भन्न म चाहन्छु अमेरिकन खोप भनेर फाइजर मोडर्ना भन्ने चलन छ तर खोप सबैले उत्तिकै काम गरेका छ त्यही भएर अहिलेको बुस्टर डोजमा चाहिँ तेस्रो मात्रामा चाहिँ तपाईँले पहिले जुन खोप लाउनु भएको थियो त्यही नै खोप लाउने हो हजुर
हुन्छ सचिवज्यू समय दिनुभयो धेरै धेरै धन्यवाद
हजुरलाई धन्यवाद मलाई केही शब्द राख्ने मौका दिनुभयो
आज तपाईँको सेड्युल व्यस्त थियो तपाईँले रेड नेपाललाई माया गर्नुभयो त्यसको लागि फेरि धन्यवाद छ धेरै धेरै धन्यवाद हामीले आफै पनि मनोचिकित्सक रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलज्यूसँग सम्वाद गर्यौं आज चाहिँ हामीले अलिकति व्यवहारिक भएर सिधै यो सम्वाद सुनिसकेपछि आफूले के गर्न सकिन्छ भनेर श्रोताको तहमा हामीले सम्वाद गर्यौं र सरकारले हिजै मात्र एउटा आदेश जारी गरेको छ नयाँ भेरिएन्ट ओमिक्रोन सहितको कोविड 19 महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश 2078 जारी गरेको छ र सरकारले आदेश मार्फत सबै प्रकारका आमसभा जुलुस भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माग मशान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ र गोष्ठी सेमिनार समीक्षा बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने तथा भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट निगेटिभ आएका बढ़ीमा 25 मात्र रहने गरी सञ्चालन गर्न अनुमति दिने पनि आदेशमा उल्लेख गरिएको छ आदेशमा त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा 7 गतेपछि यस्तो कार्यक्रम पूर्ण खोप लगाएका व्यक्ति मात्र उपस्थित हुने त्यस्ता कार्यक्रमहरूमा चाहिँ पूर्ण खोप लगाएका व्यक्तिहरू मात्र उपस्थित हुने व्यवस्था मिलाउनु पर्नेछ भनिएको छ सरकारले सिनेमा हल डान्स बार दोहोरी नाचघर क्लब हेल्थ क्लब अनि जिम स्विमिङ पूल फुटसल हाट बजार र मानिसको भीड़भाड़ हुने अन्य सबै प्रकारको कार्यक्रम यही माघ 15 गतेसम्म सञ्चालन नगर्न पनि निर्णय गरेको छ हवस् त आजको लागि अन्तर्सम्वाद यति काशीराम हाम्रो अन्तर्सम्वादको यो प्रस्तुतिबाट हामी सबै बिदा चाहन्छौ नमस्कार।